तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो जे 1 गते 2026। विषय माया स्वर्ण पाठ युहन्ना। परमेश्वरले हामीलाई आदेश दिनुभएको छ, मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ। उत्तरदायी पढाइ युहन्ना। प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ। मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ। परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो, यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौ। सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो। परमेश्वरको निम्ति हाम्रो प्रेम हुन परमेश्वरले हामीलाई प्रेम गर्नुभयो अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो। प्रिय मित्रहरू, जब परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। कसैले पनि परमेश्वरलाई कहिले देखेका छैनन्, तर यदि हामीले एक अर्कालाई प्रेम गर्यौँ भने तब परमेश्वर हामीमा रहनुहुन्छ भने उहाँको प्रेम हामीमा पक्का बनिनेछ। जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। पाठ सेरमन बाइबलबाट भजन संग्रह। हे परम प्रभु, तपाईँ मेरो ज्योति र उद्धारकर्ता हुनुहुन्छ। मैले कोहीसँग पनि डराउनु पर्दैन। मेरो जीवनको लागि परम प्रभु नै सुरक्षित ठाउँ हुनुहुन्छ, यसैले म कोहीसँग डराउने छैन। परम प्रभुले मलाई बचाउनुहुन्छ। जब म संकटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ। मेरा शत्रुहरूले मलाई घेरेका छन् तर तिनीहरूलाई परास्त गर्न मलाई परम प्रभुले सहयोग गर्नुहुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउनेछु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु। म परम प्रभुको सम्मानमा भजन गाउनेछु। हे परम प्रभु, मेरा शत्रुहरू छन्, यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईँको उपायहरू बताउनुहोस्। मलाई ठिक कुराहरू मात्र गर्न सिकाउनुहोस्। परम प्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी हौ अनि परम प्रभुको सहयोग पर्ख। उत्पत्ति। यस आशीर्वादको कारणले त्यसपछि एसावले याकुबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, मेरा बाबु अब चाँडै मर्नुहुन्छ अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु। एसावको याकुबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकुबलाई बोलाइन् र भनिन्, यसर्थ छोरो, म जे भन्छु त्यही गर। मेरो दाजु लाबान हारानमा छ, त त्यहाँ जा अनि लु। उत्पत्ति। परमप्रभुले याकुबलाई भन्नुभयो, तिम्रा पुर्खाहरू जहाँ थिए त्यही तिम्रो भूमिमा जाऊ, म तिमीसँग हुनेछु। उत्पत्ति। याकुबले पनि त्यो ठाउँ जब ऊ यात्रा गरिरहेको थियो उनले परमेश्वरको स्वर्गदूतहरूलाई देख्यो। याकुबको दाजु एसाव सैर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकुबले एसाव कहाँ दूतहरू पठायो। ती दूतहरू याकुब कहाँ फर्केर आए अनि भने, हामी तपाईँका दाजु एसाव कहाँ गयो, उनी तपाईँलाई भेट्न 400 मानिसहरू सहित आउँदैछन्। त्यस समाचारले याकुबलाई आतंकित बनायो। याकुब नदी तर्ने अन्तिम मानिस थियो। तर नदी तर्नु अघि जब याकुब एक्लै थियो, एकजना मानिस आयो अनि उसित कुस्ती लड्न थाल्यो। त्यस मानिसले घाम झुल्किन्जेलसम्म कुस्तियो। त्यस मानिसले थाहा पायो याकुबलाई जित्नु योग्य छैन। यसै कारण उनले याकुबको नितम्बको खोपिल्टामा हिर्कायो। याकुबको नितम्ब जोर्नीबाट फुस्कियो। जब ऊ त्यस मानिससँग कुस्ती लड्दै थियो तब त्यस मानिसले याकुबलाई भने, मलाई जान दे, सूर्योदय भइरहेको छ। तर याकुबले भन्यो, जबसम्म तिमी मलाई आशीर्वाद दिँदैनौ म तिमीलाई जान दिने छैन। अनि त्यस मानिसले उसलाई भन्यो, तिम्रो नाउँ के हो? अनि याकुबले उत्तर दियो, मेरो नै याकुब हो। तब त्यो मानिसले भने, तिम्रो नै याकुब रहने छैन, अब तिम्रो नाउँ इसरायल हुनेछ। म तिमीलाई यो नाउँ दिन्छु किनभने तिमीले परमेश्वर र मानिससित युद्ध गरेका छौ अनि तिनीहरू तिमीलाई जित्न अयोग्य भए। तब याकुबले उनलाई सोधे, दया गरी मलाई तपाईँको नाउँ बताउनुहोस्। तर त्यस मानिसले भने, तिमीले मेरो नाउँ किन सोध्नु पर्यो? त्यस बेला त्यस मानिसले याकुबलाई आशीर्वाद दियो। उत्पत्ति। याकुबले हेर्यो अनि एसाव आउँदै गरेको देख्यो। एसाव आइरहेको थियो अनि 400 मानिसहरू उसँग थिए। याकुबले आफ्नो परिवारलाई 4 दल माग्यो। लिआर उसको नानीहरू एउटा दलमा अनि राहेल र युसुफ अर्को एक दलमा अनि दुईवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुई दलमा। याकुब आफै तिनीहरूको अघि गए अनि उसको आफ्नो दाजुको नजिक नपुगुन्जेलसम्म 7 पल्ट बुवाई तिर खोप्यो। एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई मुवाई खायो अनि तिनीहरू रोए। मत्ती। येशूले गालिलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभागारहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। मत्ती। येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नुभयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो, तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, कसैको हत्या नगर, जसले हत्या गर्छ त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ। तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ, सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससँग रिसाउँछौ भने तिमी इन्साफको निम्ति खडा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहुदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसले मूर्ख भन्छौ भने तिमी नरकको आगोमा फालिनु पर्नेछ। जब तिमीले परमेश्वरलाई बेटी चढाउँछौ त्यस बेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले बेदीमा बेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भने सम्झ्यौ भने त्यही वेदीको छेउमा तिम्रो बेटी छोड, पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर, त्यसपछि आफ्नो बेटी वेदीमा छोड्याऊ। तिमीहरूले यसो भनिएको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई खेदो गर्नेहरूको निम्ति प्रार्थना गर। यदि तिमीले यसो गर्यौ भने तिमी स्वर्गको पिताका साँचो पुत्र हुनेछौ, किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मीहरूको निम्ति वृष्टि पठाइदिनुहुन्छ। यसै कारणले तिमीहरू सिद्ध हौ, जसरी तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ। लुका, अरूबाट तिमी जे चाहन्छौ अरूको निम्ति पनि त्यही गरिदे, जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनुहुन्छ त्यस्तै प्रेमी र कृपालु बन। अरूको न्याय नगर अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन, अरूलाई एरवचना नगर अनि अरूले पनि तिम्रो एरवचना गर्दैन, अरूलाई क्षमा गर अनि तिमीले पनि क्षमा पाउनेछौ। मत्ती, यदि तिमीहरूले तिनीहरूको कसुर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा बस्नुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। यदि तिमीहरूले मानिसहरूका दोष क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका पिताले पनि तिमीहरूका दोष क्षमा गर्नुहुने छैन। मत्ती, त्यसपछि पत्रुस येशु घरमा आएर सोधे, प्रभु, मेरो भाइले मेरो विरुद्धमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटकसम्म उसलाई क्षमा गर्नु, कि सात पटसम्म? येशुले जवाफ दिनुभयो, म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा 70 पटकसम्म क्षमा दिनुपर्छ। युहन्ना, प्रत्येक जसले येशु नै ख्रिष्ट हुनुहुन्छ भनी विश्वास गर्छ त्यो परमेश्वरको बालक हो। हामी कसरी जान्दछौ कि हामी परमेश्वरका बालकहरूलाई प्रेम गर्छौ? हामी जान्दछौ किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरू पालन गर्छौ। परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरू पालन गर्नु हो, अनि परमेश्वरका आदेशहरू हाम्रा निम्ति त्यति कठिन हुँदैन, किनभने हरेक मानिस जो परमेश्वरको बालक हो उसी यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ। म क्रिस्टियन साइम्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एलडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य, ईश्वरीय प्रेमले सधैँ हरेक मानव आवश्यकता पूरा गरेको छ र सधैँ पूरा गर्नेछ। सबै मानव जातिलाई र हरेक घण्टामा ईश्वरीय प्रेमले सबै राम्रो कुराहरू प्रदान गर्दछ। अनुग्रहको चमत्कार प्रेमको लागि कुनै चमत्कार हुन। पदार्थको काल्पनिक जीवनमा विश्वासको तिखो अनुभवहरू साथै हाम्रा निराशाहरू र निरन्तर दुःखहरूले हामीलाई थकित बच्चाहरू जस्तै दिव्य प्रेमको काखमा पुर्याउँछन्। नश्वरहरूले क्रिस्टियन विज्ञानको बुझाइ खोज्न सक्छन् तर तिनीहरूको लागि प्रयास नगरी तिनीहरू क्रिस्टियन विज्ञानबाट अस्तित्वको तथ्यहरू बटुल्न सक्षम हुने छैनन्। याकुब एक्लै थिए, त्रुटिसँग सङ्घर्ष गरिरहेका थिए, जीवन पदार्थ र बुद्धिको नश्वर भावनासँग सङ्घर्ष गरिरहेका थिए। जुन पदार्थमा यसको जुटासुक र पीडाको साथ अस्तित्वमा छ जब सत्य र प्रेमको सन्देश एक स्वर्गदूत उनीको हात देखा परे र उनको ठुटीको सिरा वा शक्तिलाई प्रहार गरे जबसम्म उनले यसको अवास्तविकता देखेनन् र सत्य यसरी बुझिएपछि उनलाई दिव्य विज्ञानको यस पेनियलमा आध्यात्मिक शक्ति दिए। त्यसपछि आध्यात्मिक सुसमाचारले भन्यो, मलाई जान दे किनकि दिन चम्कन्छ, अर्थात् सत्य र प्रेमको ज्योति तिमी माथि चम्किन्छ। तर कुलपिताले आफ्नो त्रुटि र मद्दतको आवश्यकता बुझेर आफ्नो प्रकृति परिवर्तन नभएसम्म यो गौरवशाली प्रकाशमाथिको आफ्नो पकडलाई खुकुलो पारेनन्। जब याकुबलाई सोधियो, तिम्रो नाम के हो, उनले तुरुन्तै जवाफ दिए र त्यसपछि उनको नाम इसरायलमा परिवर्तन गरियो, किनकि राजकुमारको रूपमा उनी विजयी भएका थिए र परमेश्वर र मानिसहरूसँग शक्ति थियो। त्यसपछि याकुबले आफ्नो उद्धारकर्तालाई प्रश्न गरे, मलाई भन, म तपाईँलाई विन्ती गर्छु, तपाईँको नाम, तर यो उपनाम रोकिएको थियो किनकि दूत भौतिक प्राणी थिएनन् तर मानिसलाई दिव्य प्रेमको नामहीन निराकार प्रदान गरिएको थियो जसले भजन रचयिताको शब्द प्रयोग गर्न उसको आत्मालाई पुनर्स्थापित गर्यो, उसलाई अस्तित्वको आध्यात्मिक भावना दियो र उसको भौतिक भावनालाई हप्कायो। याकुबको संघर्षको परिणाम यसरी देखा पर्यो, उसले आत्मा र आध्यात्मिक शक्तिको बुझाइले भौतिक त्रुटिलाई जितेको थियो, यसले मानिसलाई परिवर्तन गर्यो, उसलाई अब याकुब भनिएन तर इसरायल भनियो। परमेश्वरको राजकुमार वा परमेश्वरको सिपाही जसले राम्रो लडाई लडेको थियो, परमेश्वर माथिको हाम्रो विश्वासको हरेक परीक्षाले हामीलाई बलियो बनाउँछ। आत्माद्वारा भौतिक अवस्थालाई जित्न जति गाह्रो देखिन्छ, हाम्रो विश्वास त्यति नै बलियो हुनुपर्छ र हाम्रो प्रेम त्यति नै शुद्ध हुनुपर्छ। प्रेरित युहन्ना भन्छन्, प्रेममा कुनै डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। जो डराउँछ त्यो प्रेममा सिद्ध हुँदैन। सबै समयमा र सबै परिस्थितिहरूमा खराबीलाई असलले जित्नुहोस्, आफूलाई चिन्नुहोस् अनि परमेश्वरले बुद्धि र दुष्टमाथि विजयको अवसर प्रदान गर्नुहुनेछ। प्रेमको आभासले सजिएको मानवीय घृणा तपाईँसम्म पुग्न सक्दैन। हामीलाई सबैभन्दा बढी चाहिने कुरा भनेको अनुग्रहमा वृद्धिको लागि जोसपूर्ण इच्छाको प्रार्थना हो, जुन धैर्य, नम्रता, प्रेम र असल कामहरूमा व्यक्त हुन्छ। हाम्रा गुरु आज्ञाहरू पालना गर्नु र उहाँको उदाहरण अनुसरण गर्नु उहाँप्रति हाम्रो उचित ऋण हो र उहाँले गर्नुभएको सबै कुराको लागि हाम्रो कृतज्ञताको एकमात्र योग्य प्रमाण हो। बाहिरी उपासना आफूमा वफादार र हार्दिक कृतज्ञता व्यक्त गर्न पर्याप्त छैन, किनकि उहाँले भन्नुभएको छ, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालना गर। सधैँ राम्रो हुने बानीको सङ्घर्ष निरन्तर प्रार्थना हो। यसको उद्देश्य तिनीहरूले ल्याउने आशीर्वादहरूमा प्रकट हुन्छ, आशीर्वादहरू जुन श्रव्य शब्दहरूमा स्वीकार नगरे पनि प्रेमको सहभागी हुन हाम्रो योग्यता प्रमाणित गर्दछ। हामीले परमेश्वरलाई प्रेम गर्न सक्छौ भनेर सोद्धा हामीलाई कहिले उहाँलाई प्रेम गर्न सक्दैन, तर दैनिक सतर्कता र ईश्वरीय चरित्रलाई अझ बढी आत्मसात गर्ने प्रयासमा व्यक्त गरिएको राम्रो र पवित्र भन्ने चाहनाले हामीलाई नयाँ डाल्नेछ र फैसन गर्नेछ जबसम्म हामी उहाँको समानतामा बिर्सदैनौँ। आत्मा प्रेम ठोस शरीर भन्दा बढी अपारदर्शी हुन्छ। धैर्यवान परमेश्वरको आज्ञाकारितामा हामी प्रेमको विश्वव्यापी विलायकसँग गल्तीको अटल आत्मइच्छा, आत्म औचित्य र आत्म प्रेम विघटन गर्न परिश्रम गरौँ, जुन आध्यात्मिकता विरुद्ध युद्ध गर्दछ र पाप र मृत्युको नियम हो। यदि स्वार्थले दयालाई स्थान दिएको छ भने हामी हाम्रो छिमेकीलाई निस्वार्थ भावले हेर्नेछौ र हामीलाई सराउनेहरूलाई आशीर्वाद दिनेछौ। तर यो पूरा होस् भनेर सोधेर हामी यो महान कर्तव्य कहिले पूरा गर्ने छैनौ। हाम्रो आशा र विश्वासको फलको आनन्द लिन सक्नु अघि हामीले क्रुस उठाउनु पर्नेछ। मानव भावनाको लागि महान चमत्कार भनेको ईश्वरीय प्रेम हो र अस्तित्वको महान आवश्यकता भनेको मानिसमा स्वर्गको राज्य के हो भन्ने वास्तविक विचार प्राप्त गर्नु हो। जबसम्म हामी आफ्नो छिमेकीलाई घृणा गर्छौ वा परमेश्वरले आफ्नो वचन सुनाउन नियुक्त गर्नुभएको कसैको गलत मूल्याङ्कन गर्छौ तबसम्म यो लक्ष्य कहिले प्राप्त हुँदैन। क्रिस्चियन विज्ञानले मानिसलाई प्रवृत्तिहरूमा निपुण हुन आदेश दिन्छ। दयाले घृणालाई नियन्त्रित राख्न, पवित्रताले वासनालाई जित्न, दानले बदला लिन र इमानदारीले छललाई जित्न। यदि तपाईँ स्वास्थ्य, खुसी र सफलता विरुद्ध षड्यन्त्रकारीहरूको सेनालाई माया गर्नुहुन्न भने यी त्रुटिहरूलाई तिनीहरूको प्रारम्भिक चरणमा नै निसार्नुहोस्। यदि हामीले भौतिक इन्द्रियका त्रुटिहरूमाथि पर्याप्त विजय हासिल गरेका छौँ जसले गर्दा आत्मालाई नियन्त्रणमा राख्न सकियोस्, हामी पापलाई घृणा गर्नेछौँ र हरेक आवरणमा यसलाई हप्काउनेछौँ। यसरी मात्र हामी हाम्रा शत्रुहरूलाई आशीर्वाद दिन सक्छौँ, यद्यपि तिनीहरूले हाम्रा शब्दहरूको अर्थ त्यसरी नलागे पनि। परमेश्वर र मानिसप्रतिको प्रेम नै उपचार र शिक्षा दुवैमा साँचो प्रोत्साहन हो। प्रेमले प्रेरणा दिन्छ, उज्यालो दिन्छ, निर्दिष्ट गर्दछ र बाटो देखाउँछ। सही मनसायले विचारलाई पङ्ख दिन्छ र बोली र कार्यलाई शक्ति र स्वतन्त्रता दिन्छ। प्रेम सत्यको वेदीमा पुजारी हो। ईश्वरीय प्रेमले नश्वर मनको पानीमाथि सर्ने र सिद्ध अवधारणा बनाउने। धैर्यपूर्वक पर्खनुहोस्। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नु पर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व, परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नु पर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।